إنما الصدقات للفقراء والمساكين والعاملين عليها والمؤلفة قلوبهم وفي الرقاب والغارمين وفي سبيل الله وابن السبيل فريضة من الله والله عليم حكيم. خیرات تو صرف انہی کا حق ہے جو فقیر ہو، مسکین ہو، والعاملین علیہا، اور جو خیرات کو وصول کرنے والے ہو، والمعلفتی قلوبہم، اور جن کا دل ملانا منظور ہو، پھر رقاب اور غلام کے لیے، والغارمین اور قرض دار جو اپنا قرضہ نہ ادا کر سکے، وفی سبیل اللہ اور مجاہد کے لیے، اللہ کی راہ میں لڑنے والے کے لیے، وابن السبیل اور مسافر، فریضۃ من اللہ، یہ اللہ کا قانون ہے. اللہ علیم حکیم، اللہ خوب جانتا ہے، حکمت والا ہے. 12 نمبر 10 سورہ توبہ، آیت نمبر 56 آپ کے سامنے پڑھی گئی، آیت نمبر 60 آپ کے سامنے پڑھی گئی. اس آیت میں اللہ تبارک و تعالی زکوٰۃ کے بارے میں بیان فرما رہے ہیں کہ زکوٰۃ کن کن کو دینی ہے. بہت اہم آیت ہے، بہت اہم حکم ہے. رسول اللہ صلی اللہ علیہ وسلم پر زکوٰۃ کی جتنی آیتیں بیان کی گئی، ان آیتوں میں سب سے اہم اور امپورٹنٹ آیت ہے یہ، انما الصدقات للفقراء. پہلے دو چار باتیں سن لو جو بہت ضروری ہے زکوٰۃ کے بارے میں. جس کے پاس 7.5 تولہ سونا ہو اور کچھ نہ ہو، یعنی چاندی بھی نہ ہو، مال تجارت نہ ہو، کیش نہ ہو، صرف گولڈ ہے، آج کل کے حساب سے 87.200 کچھ گرام ہوتے ہیں، 220 تحقیق کر لی جائے سونی سے کہ بتائیں گے کہ 7.5 تولہ کتنا گرام بنتا ہے، بٹ اکثر 87.200 تو 87.200 یہ گرام، اتنا اگر کسی کے پاس ہے تو اس پر زکوٰۃ واجب ہو جاتی ہے. اگر سونا نہیں ہے تو 52.5 تولہ چاندی ہے، سلور 600 گرام سے زیادہ، 650 گرام اگر اتنی چاندی ہے جس کو 52.5 تولہ کہتے ہیں، اگر صرف اتنی چاندی ہے، نہ سونا ہے، نہ مال تجارت ہے، نہ کیش ہے، اس پر بھی زکوٰۃ واجب ہو جاتی ہے، زکوٰۃ فرض ہو جاتی ہے. کسی کے پاس مال تجارت اتنا ہے کہ جس سے یا تو 7.5 تولہ سونے ہے اس کی قیمت کے برابر ہے، یا 52.5 تولہ چاندی کی قیمت کے برابر ہے، اس سے زیادہ ہے، تو اگر اس قیمت دو میں سے کسی ایک قیمت پر اس کے پاس مال تجارت، بزنس کا جو مال ہے، اتنا ہے، تو اس پر زکوٰۃ فرض ہو جاتی ہے. کیش اتنا ہے کہ اس سے 7.5 تولہ یا 52.5 تولہ دو میں سے کوئی ایک چیز خرید سکتا ہے، اتنی اماؤنٹ ہے اس کے پاس، اور کچھ نہیں ہے، نہ سونا ہے، نہ سلور ہے، نہ مال تجارت، تو اس پر بھی زکوٰۃ فرض ہو جاتی ہے. بات سمجھ میں آ رہی ہے؟ یہ تو مین مسئلہ ہے. کسی کے پاس شریعت نے خیال رکھا ہے غریبوں کا، فقیروں کا، مسکین کا خیال رکھا ہے، اس لیے اگر کسی کے پاس آدھا سونا ہے، آدھا چاندی ہے، یا کیش ہے اور آدھا سونا ہے، دونوں کو ملا کر کے سونے کی رقم کو پہنچ جائیں، یا چاندی ہے آدھی اور کچھ کیش ہے، دونوں کو ملا کر چاندی کی رقم کو پہنچ جائے مکمل 52.5 تولہ، दोनों को मिला दिया जाए कितना बनता है, तो सोने की रकम जितना बन जाए या चांदी की सिल्वर की रकम जितना बन जाए, तो ऐसी सूरत में भी उस पर ज़कात फ़र्ज वाजिब हो जाती है। आई बस समझ। दूसरा मसला, ज़कात फ़र्ज हो गई तो कमरी महीने के हिसाब से ज़कात दी जाती है। शमसी साल नहीं, यानी सूरज के एतबार से जो जनवरी फ़रवरी है इस हिसाब से नहीं, कमरी महीने के हिसाब से। तो हर 35 साल में एक साल का फ़र्क हो जाता है, हर 35 साल में कमरी और शमसी महीने को साल को गिनेंगे तो एक साल डिफरेंट हो जाता है। तो आपकी एक साल की ज़कात अदा नहीं हुई तो उस पर गुनाह होगा। इसलिए कमरी महीने के हिसाब से कि भाई मुहर्रम में आपने दी है तो मुहर्रम में देना है, कि मैंने पहली मुहर्रम को ज़कात दी है तो पहली मुहर्रम को अब नेक्स्ट ईयर मुझे ज़कात देनी है, या पहली मुहर्रम को आपके पास इतना माल आ गया, इतना सोना या इतना चांदी या इतना माल तिजारत या इतना कैश है कि जिस पर ज़कात वाजिब हो जाती है, तो अब इसके लिए साल गुजारना है कि नेक्स्ट ईयर मुहर्रम की पहली तारीख पर इसको ज़कात देनी पड़ेगी। और मसला समझ में आ रहा है, इम्पोर्टेंट मसाइल है ये। तीसरा मसला यह है कि आपके पास मुहर्रम की पहली तारीख को इतना सोना था या चांदी था या माल तिजारत या कैश जो भी हो था आपके पास, साल के दरमियान में मिडल ऑफ द ईयर आधा हो गया। मिसाल के तौर पर आपके पास 7.5 तोला सोना था बिगिनिंग ऑफ द ईयर, फिर मिडल ऑफ द ईयर देखा तो बजाय 7.5 के आपके पास 2, 3, 4 यानी आधा या जो भी हो कुछ कम रह गया, निसाब से कम रह गया, तो भी उसके ऊपर ज़कात वाजिब हो जाएगी जब मुहर्रम आएगा, इसलिए कि कुछ तो उसके पास बाकी रहा। नारी बात, बिगिनिंग में उस पर फर्ज थी, बीच में कुछ कम हो गई तो भी नेक्स्ट ईयर जब डेट आ जाएगी उस पर क्या हो जाएगी, ज़कात वाजिब हो जाएगी। लेकिन बिगिनिंग पर ज़कात फर्ज थी, मिडल में सारा माल खत्म हो गया, चोरी हो गया या सोना नहीं है खत्म हो गया, चांदी कुछ भी नहीं रहा, खुद ज़कात का मोहताज हो गया, तो अब उसको नेक्स्ट ईयर मुहर्रम पर उस पर ज़कात नहीं है। जब उस पर अब माल आएगा तब से उसको माल को शुमार किया जाएगा न्यू ईयर। बात समझ में आ रही है कि मुहर्रम में उसके पास एक एग्जाम्पल देता हूं, मुहर्रम में उसके पास 7.5 तोला सोना था और सफर में भी था, रबीउल अव्वल में भी था, रबीउल आखिर रजब में खत्म हो गया, अब कुछ नहीं रहा उसके पास, खुद मोहताज हो गया, अब उस पर ज़कात जो फर्ज थी वो क्या हो गई, खत्म हो गई, इसलिए कि वो खुद मोहताज है। अब उसके पास दिसंबर में माल आ गया तो दिसंबर से उसको यानी समझो कि रजब के बाद शाबान रमजान शव्वाल में माल आ गया, तो शव्वाल में से अब उसका साल शुरू होगा। और उसके अगले मसले में क्या था, कुछ उसके पास था, बिल्कुल खत्म नहीं हो गया, खुद मोहताज नहीं हो गया ज़कात का, उसके पास उस माल में से कुछ था। ये दो फर्क है, याद रखना, बहुत इंपॉर्टेंट फर्क है, लोग उसको समझते नहीं है दोनों मसले। बहुत सारे लोग क्या है, रमजान में ज़कात देने को ही जरूरी समझते हैं, हालांकि उस पर ज़कात फर्ज हो गई है रबीउल अव्वल से, कि ही पेड लास्ट ईयर इन रबीउल अव्वल, नाउ बिकेम वाजिब ऑन हिम ऑन द नेक्स्ट ईयर रबीउल अव्वल, अब इज वेटिंग फॉर रमजान, कि रमजान आएगी तब ज़कात दूंगा, या ज़कात को निकाल के रख दिया कि रमजान में दूंगा, ये सही नहीं है। अगर मेरा बस चलता ना तो मैं उसको बिदअत का फतवा देता, ये बिदअत है, इसलिए कि अल्लाह ने ज़कात फर्ज की है गरीबों की जरूरत के लिए, न कि रमजान के लिए। अब गरीबों की जरूरत रबीउल अव्वल में हो रही, तुम्हारा साल पूरा हो गया तो रबीउल अव्वल में, रबीउल आखर में, जमादुल अव्वल में, जमादुल आखर, रजब, शाबान, गरीब लोगों को दे देना चाहिए कि ताकि अपनी जरूरत पूरा करें। मैं तो समझता हूं अगर गरीबों की जरूरत पूरा करेगा टाइम पर तो उसको रमजान से ज्यादा सवाब मिलेगा, गरीब बहुत मोर देन रमजान, बात समझ में आ रही है? क्यों? इसलिए कि उस पर फर्ज हो गई, उसने फर्ज को अदा कर दिया। एक बिदत चली है कि रमजान के उम्र ही होने चाहिए और रमजान ही में जकात देना है, एक बिदत ही। इसको हम तो दे देंगे चलो रमजान में, हमारी औलाद आएगी वो उसको फर्ज समझेंगी कि रमजान ही में जकात दी जाती है और दिनों में नहीं दी जाएगी, उसको मिटाना पड़ेगा। ऐसे पहले ऐसा होता था कि रजब ही में लोग देते थे, एक ऐसी रस्म बन जाएगी कि ओनली यू कैन पे इन रमजान। हमारे बच्चे देखेंगे बाप ने वो बस रमजान में जकात दे रहा है और दिनों में तो देखा ही नहीं है, तो रमजान ही में फर्ज है। तो एक चीज को उसने अपनी तरफ से फर्ज कर लिया जो न कुरान और हदीस में, तो उसको गुनाह होगा। यह मसला बहुत जरूरी है। जब जरूरत पड़े, बस साल पूरा हो गया अपनी जकात निकालो, जरूरतमंद को दे दो, इसलिए कि यह जरूरी है तुम्हारे ऊपर देना, रमजान में दे या उससे पहले दे, वो तो आपका फर्ज है देना। आज ज्यादा सदकात अगर देना है तो रमजान में देते रहो। आप सल्लम सदकात रमजान में ज्यादा देते थे, यानी जो नफली जो सदके होते हैं वो ज्यादा देते थे, लेकिन जो चीज फर्ज हो गई उसको वक्त पर अदा करो। और एक मसला, जकात जो है सबसे पहले अपने रिश्तेदार को देनी चाहिए जो गरीब हो, जो मोहताज हो। में दो सवाब मिलेंगे आपको, एक तो जकात अदा करने का, दूसरा रिलेटिव को देने का। फिर नंबर दो पर जरूरतमंदों को दिया जाए। लेकिन हम क्या करते हैं कि हमारे रिलेटिव उसको जरूरत नहीं है, वो ऐसे ही मांगते रहते हैं, हमने तहकीक नहीं की, वी डिड नॉट फाइंड आउट दैट कि ये जकात का मोहताज है या नहीं, ये जकात का मसरफ में से है या नहीं, फिर भी उसको दे दिया ये समझ के चलो यार याद करेंगे हमें। ये शो ऑफ है, ये शो ऑफ है। जकात फर्ज है, ये गरीबों का हक है, मिस्कीनों का हक है। उसमें कोई जरूरी नहीं कि आदमी शो ऑफ करे ताकि मेरी क्रेडिट भर जाए, मैं ज्यादा देता हूं गरीबों को या मैं ज्यादा देता हूं फैमिली वालों को। नहीं, ये तो फर्ज है, तुम्हें जो जरूरत है उन्हें देना है, उसमें उस पर तुम्हारा कोई एहसान नहीं है। जो आदमी एहसान समझ कर देता है, बाज लोग क्या करते हैं, गरीब को जकात देते हैं और उससे काम लेते हैं, इसकी जकात अदा नहीं होगी, इसलिए कि ये तो मुआवजा हो गया, वेजेस हो गया, इसकी जकात ही अदा नहीं होगी। बहुत सारे लोग जकात देते हैं गरीब को और उसने अगर उसका कोई काम नहीं किया तो एहसान जतलाते हैं ना, आई गेव यू मनी, जकात जो पैसे दिए थे मैंने, लेकिन तू मेरा एक काम नहीं करता। भाई वो तो तुझ पर फर्ज था गरीबों का देना, उसके बदले में तू उससे काम करवाएगा, ये तो वेजेस हो जाएगा, तेरी जकात ही अदा नहीं हुई, तुझे गुनाह होगा। एहसान जतलाना, आई गेव यू हैव टू डू वर्क फॉर मी, हराम है, जायज नहीं है। बहुत इंपॉर्टेंट मसाइल है जकात के, बहुत इंपॉर्टेंट, छोटी छोटी बात में हमारी जकात ही नहीं। और मसला है कि हमारे पास रिश्वत का माल है, सूद का माल है, या किसी किसी का किसी का माल है जो हराम काम ने ले लिया है, तो ऐसी सूरत में उस माल पर जकात वाजिब नहीं होती, वो माल जिसका है उसको वापस करना पड़ेगा, देयर इज नो जकात। और मसला है कि आपने बीवी को गोल दिया, या तो उसको मालिक बना दिया वेडिंग टाइम निकाह के वक्त, या उसके बाद जब भी आपने इतना गोल्ड दे दिया जिस पर जकात वाजिब हो जाती है, 7.5 तोला जो भी हो, या इतना कैश दे दिया बीवी को जिस पर जकात वाजिब हो जाती है, ऐसी सूरत में देखा जाएगा कि शोहर की नीयत क्या है, दैट ही इज गिवन टू हर, दैट शी बिकेम द ओनर ऑफ दैट गोल्ड, या तो इस्तेमाल करने के लिए, यूज करने के लिए दिया है। अगर उसको दे दिया हदिया कि ये तेरा है, तो ऐसी सूरत में बीवी पर जकात वाजिब हो जाएगी। और अगर उसने इस्तेमाल करने के लिए शौहर ने दे दिया है कि वापस मैं ले लूंगा, उसको दे नहीं दिया है, मालिक नहीं बनाया, तो ऐसी सूरत में शौहर पर हर साल जकात देनी पड़ेगी उसके सोने की। समझ में आ रही है, बहुत इंपॉर्टेंट है। इसी तरह
बीवी के पास 7.5 तोला से या उससे ज्यादा सोना है, उसके पास कैश नहीं है, जकात वाजिब हो गई, तो क्या मसला है? मसला यह है कि बीवी शोहर पर जरूरी नहीं है, इसलिए कि वो खुद उसकी मालिका है, तो उसको चाहिए कि कैश नहीं तो उसमें से गोल थोड़ा बेचकर जकात दे। यू हैव टू सेल द गोल, और जकात अदा करनी पड़ेगी, नहीं जकात उस पर लाजिम हो जाती है। अगर शौहर दे दें, जैसे दे देते हैं आजकल बीवी की तरफ से, तो माशाल्लाह नो प्रॉब्लम, जकात अदा हो जाएगी, लेकिन शौहर पर वाजिब और लाजिम नहीं है। ये इसका एहसान कर देता है। बहुत सारे एहसान में से एक ये भी है, बच्चों का मसला, नाबालिग बच्चों पर जकात वाजिब नहीं है, फर्ज नहीं है। अगर नाबालिग बच्चों के पास गोल्ड है या सिल्वर है, या आजकल पैसे दिए जाते हैं बच्चों को कि उसके पास 3,000-4,000 पाउंड उसके पास है, तो उस पैसे पर अगर वो बच्चा मालिक है, इसलिए कि देने वाला दो नियत से देता है, या तो बच्चे का है तुम्हारा नहीं है, कहते हैं ना नहीं चाहिए, अगर ये तुम्हारा नहीं बच्चे का है, इस माल की हिफाजत बहुत जरूरी है कि मां बाप उस बच्चे के पैसे को नहीं खा सकते, जब ये बड़ा हो जाए तो उसको उसकी अमानत वापस करें। वरना अल्लाह क्या सवाल होगा, बच्चे का माल खा लिया बाप मां ने, और अगर किसी ने दिया है बच्चे को, यानी मां बाप को दिया है, बच्चे को देख करके मां बाप को दिया है, तो ऐसी सूरत में मां बाप पर इतना माल हो जाए कि जो निसाब से ज्यादा है, निसाब है, तो ऐसी सूरत में फिर उस माल में मां बाप पर जकात वाजिब हो जाएगी, मां पर या बाप पर जिसने भी लिया है, वरना बच्चे पर जब तक बालिग न हो उस माल पर जकात वाजिब नहीं। इसलिए बेहतर यह है कि उस माल को बच्चे की मिल्कियत में कर दो, अलग से कि यह बच्चे का माल है, बच्चे के पाउन है, बच्चे का सोना है, बच्चे का यह, बच्चे की जमीन है, ये बच्चे का घर है, ये बात सुन आ रही है। बहुत सारे लोग क्या करते हैं, साल पूरा होने से पहले पहले मकान पर आप यानी किराए जो बिजनेस का माल है उस पर जकात अब फर्ज हो जाती है, साल पूरा होने का करीब है, तो उस बिजनेस को, उस माल को बीवी के नाम पर कर देते हैं, ताकि अब बीवी से नया साल शुरू होगा, मेरे नाम पर नहीं, इसलिए मेरे पास तो माल नहीं है, तो जकात न देने की वजह से ऐसे हीले हवाले करते हैं। उन लोगों का यह हीला ही वाला जायज नहीं है, गुनाह होगा, जकात न देने की वजह से। ऐसे नबी अलैहिस्सलाम के जमाने में कि ये बकरी वाले एक जगह में रहते थे, अब साल पूरा हो रहा है तो जकात लेने के लिए आएंगे नबी अलैहिस्सलाम के सहाबा, तो वहां जगह से हटकर दूसरी जगह चले जाते थे ताकि जकात ना देनी पड़े। ये सूरत जायज नहीं है, बात सुन जा रही है। इंपॉर्टेंट मसला एक और है कि हमारे पास प्रॉपर्टी है, अब मैंने प्रॉपर्टी या प्लॉट को बाय किया है, अब मेरा इंटेंशन देखा जाएगा, व्हाई आई डिड बाय दिस प्लॉट और दिस प्रॉपर्टी, मुझे अपने मकान को बनाना है ताकि मैं उसमें अपनी जरूरियात को पूरी कर सकूं, रह सकूं, तो ऐसी सूरत में उस प्लॉट पर और उस प्रॉपर्टी पर जकात नहीं है, या उस मकान पर जो मैंने अपने रहने के लिए खरीदा है। लेकिन अगर किसी ने प्रॉपर्टी खरीदी है बेचने की नीयत से, तो ऐसी सूरत में उस प्रॉपर्टी पर साल पूरा हो जाए, तो जिस वक्त साल पूरा हुआ उस वक्त की कीमत का अंदाजा लगाया जाएगा, न कि खरीदने के दिन का। जैसे सोना है, आपने आज खरीदा कि 1,000 पाउंड है, मिसाल के तौर पर 5,000 पाउंड का 7.5 तोला आया, लेकिन साल पूरा हुआ तो अब 5,000 नहीं 6,000 पाउंड कीमत बढ़ गई, तो आपको 6,000 पाउंड समझ करके जकात देनी पड़ेगी, उस दिन की कीमत लगाई जाएगी जिस दिन जकात देना है। प्रॉपर्टी में भी आप डीलर से पूछेंगे कि मैंने प्रॉपर्टी खरीदी थी 1,00,000 पाउंड में, अब एक साल पूरा हो गया है, बेचने के लिए खरीद अभी तक बिकी नहीं है, एक साल हो गया है, तो डीलर से पूछे अभी इसकी कीमत क्या है, तो अगर वो कहे कि अभी 1,50,000 है पाउंड है, तो 1,50,000 पाउंड की जकात देनी पड़ेगी, या कहे अभी तो इसकी कीमत डाउन हो गई 80,000 है, तो 80,000 की जकात देनी पड़ेगी। मसला समझ में आ गया। बहुत सारे मकान हैं, हमारे मकान एक जो जरूरत से ज्यादा है, या बहुत सारी टैक्सियां हैं, बहुत सारे ऐसा कुछ सामान है जो किराए पर हम देते हैं, रेंट पर देते हैं, लोग इस्तेमाल करते हैं, पैसे देते हैं। तो ऐसी सूरत में उस मकान पर जकात नहीं है, 5 और 10-15 मकान हैं किसी के पास, उस मकान पर जकात नहीं है, उस मकान पर जो रेंट आता है उस रेंट को देखा जाएगा, साल में 1 मकान या 2 मकान या 4 मकान का रेंट कितना हुआ है, उसके ऊपर साल पूरा हो तो जकात देनी पड़ेगी। अगर किसी ने कोई प्रॉपर्टी खरीदी रहने के लिए कि मकान बनाऊंगा, फिर 2 महीने मुहर्रम में खरीदी और रबीउल अव्वल में उसका माइंड चेंज हो गया, मैं इसको बेचूंगा, तो फिर रबीउल अव्वल से इस पर अब जकात की वाजिब हो जाएगी, यानी साल पूरा होने पर उस प्रॉपर्टी की जकात देनी पड़ेगी, इसलिए कि नीयत में चेंजिंग हो गई। बात समझ आ रही? इसी तरह उसके बरक्स है, ये इंपॉर्टेंट मसाइल से, और भी बहुत सारे मसाइल हैं जो जरूरी थे, मैंने बड़े बड़े मसले आपको बयान किए हैं। इस आयत में अल्लाह पाक जो है वो उन 8 मसरब को बयान करते हैं जिसको जकात देना चाहिए। याद रखो, जकात देने के लिए हमें मसरब को तलाश करना इंपॉर्टेंट है। आपने ऐसे वैसे को दे दिया और वो मालदार है, तुमने बराबर तहकीक नहीं की, तो ऐसी सूरत में तुम्हारी जकात अदा नहीं होगी, या तुम्हारी तरफ से जो वकील बना है वो वकील वो रिस्पॉन्सिबल हो जाएगा। भाई मैंने जकात दी है तुम्हारे भरोसे पर, तुम कहते ये सही आदमी है और वो सही नहीं निकला, तो वकील उसका रिस्पॉन्सिबल। समझ आई? आज की आयत में वो 8 मसरब को बयान कर रहे हैं जिसको जकात देना तुम पर जरूरी है। इन्नमा, लफ्ज इन्नमा बयान किया, क्या मतलब? ये आयत क्यों उतरी है पहले वो समझो। नबी सल्लल्लाहु अलैहि वसल्लम को मदीना मुनव्वरा के मुनाफिकीन टोन और ताना दे रहे थे कि तुमको माल गनीमत और जकात का या बैतुल माल में जो माल आता है आप इसको बराबर तकसीम नहीं करते, इंसाफ नहीं करते तकसीम करने में। अल्लाह के तबारक व ताला ने इस आयत को उतार कर क्लियर कर दिया कि मेरा नबी जो तकसीम करता है, नबी और गैर नबी किसी का हक नहीं है कि अपनी तरफ से कोई तकसीम करे कि इसको 10 दे, इसको 20 दे, इसको 50 दे, अपनी तरफ से नहीं, ये अल्लाह की तरफ से हैं। अल्लाह ने जिन जिन को अदा करने का हुक्म दिया है नबी उनको देता है, अपनी तरफ से नहीं देता। उस पर अल्लाह पाक ने आयत उतारी है। समझ में आ रही? इसलिए अबू दाऊद शरीफ की हदीस है, दार कुतनी की हदीस है, इब्न माजा की हदीस है, इमाम कुर्तुबी ने इसको नकल फरमाया कि नबी सल्लल्लाहु अलैहि वसल्लम के पास हजरत जैद इब्न हारिस सुदाई, सुदाई खानदान का नाम है, वो तशरीफ लाए और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम प्रिपेयर कर रहे थे आमीस को, साहबा को लड़ने के लिए जाने के लिए, उस सुदाई खानदान के साथ प्रिपेयर कर रहे थे कि तुम एक जमात जाओ और ये इस्लाम नहीं लाते हैं, इनसे लड़ाई करो, तैयारी कर रहे थे कि हजरत जैद बिन हारिस तशरीफ लाए। पूछा अल्लाह के रसूल का ये तुम्हारे खानदान जो है पूरा कबीला उनके खिलाफ ये आमी तैयार हो रही है? फरमाया नहीं नहीं या रसूल अल्लाह, इनको ना भेजो, आई एम द रिस्पॉन्सिबल, मेरी जिम्मेदारी है कि मैं इनको इस्लाम में ले आऊंगा, मेहनत करूंगा मैं, लेकिन लड़ने के लिए ना भेजो वरना वैसे ही मर जाएंगे। ठीक है, हजरत जैद बिन हारिस ने बड़ी मेहनत की और उन तमाम को मुसलमान बना दिया कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इशारा करके सहाबा किराम से, अखा सुदाई मुतालिल कौम, ये सुदाई खानदान के भाई, ये कौम के सरदार है। तो हजरत जैद फरमाते नहीं नहीं, इसमें मेरा कोई कमाल नहीं है, मेरी कुछ मेहनत है, अल्लाह ने इनको हिदायत दी है, अल्लाह हैज गिवन देम हिदायत, मेरा कोई कमाल नहीं है। पर मैं बैठा हुआ था, इतने में एक आदमी आया और उसने जकात का माल मांगा या माल गनीमत का, तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने उनके सामने यह आयत पढ़ी, इन नमस्सदकातु लिल फुकराई वल मसाकीन वल आमिलीन वल मुअल्लफति कुलूबुम व फिर रिकाबी वल गारिमीना व फी सबीलिल्लाह व इब्ने सबीली, ये 8 में से अगर तेरा नाम है तो मैं तुझे दूंगा, और ये 8 में से तू नहीं है तुझे कुछ नहीं मिलेगा। तो अल्लाह ने फरमाया मेरा नबी अपनी तरफ से देता नहीं है, यह अल्लाह का हुक्म है, फरीदतम मिन अल्लाह, یہ اللہ کا حکم ہے، قانون ہے، اور اللہ جانتا ہے، علیم ہے کس کو کیا دینا، کس کو دینا، کس کو نہیں دینا. اللہ پاک نے قرآن میں فرمایا وَمَا مِن دَابَّتٍ فِي الْأَرْضِ إِلَّا عَلَى اللَّهِ رِزْقُهَا، ہر ایک کی روزی کا ذمہ دار اللہ ہے. اس لیے اللہ پاک نے دنیا میں مال دیا، کسی کو مالدار بنایا اور کسی کو غریب بنایا. مالدار کا بھی امتحان، غریب کا بھی امتحان. اب غریب کی روزی کا اللہ پاک نے رکھا مالدار کے سامنے، اس کے لیے اللہ پاک نے زکات اور صدقات کو واجب کیا ہے کہ تمہیں ان غریبوں کو دینا ہے، یہ مال اللہ کا ہے، یہ تمہارے اوپر فرض ہے، یہ دینا ضروری ہے. گویا زکات جب بندہ دیتا ہے تو اپنی پریکٹیکلی عبادت کو اللہ کے سامنے پیش کرتا ہے کہ میں نے زبان سے کہہ دیا لا الہ الا اللہ محمد الرسول اللہ، زبان سے کہہ دیا، اب زبان سے کہہ دیا میں تیری ملاقات کے لیے آتا ہوں، تو اللہ نے فرمایا ٹھیک، آ جا ملاقات کے لیے مسجد میں نماز پر. جب آدمی کسی کی محبت کا کلمہ پڑھتا ہے تو پھر اس کی ملاقات کا ارادہ ہوتا ہے، تو یہ مسجد میں آ کے نماز پڑھتا ہے. جب نماز پڑھ کر اللہ کی ملاقات کرتا ہے تو اس کی محبت اور بڑھ جاتی ہے، تو کہا میں کچھ ہدیہ بھی دینا چاہتا ہوں اللہ. یہ پریکٹیکلی کچھ عبادت، اللہ کہتے زکات دے، زکات دے کر تیری عبادت پریکٹیکلی میرے سامنے آ جائے گی. زبان سے بھی تو نے کیا اور اپنے عبادت کو عملی بھی کیا ہے. پھر آگے کہتے ہیں پھر روزے آتے ہیں، پھر حج آتا ہے، زکات دے کر اللہ کہتے ہیں تجھے بہت محبت ہے تو پھر ایسا کر میرے لیے بھوکا رہے. تو اس پر رمضان کے روزے ہیں، پھر کہا اگر تجھے اب بہت ملنا ہے مجھے، آ جا میرے گھر کے پاس، میں تو نظر نہیں آؤں گا، میرا گھر، میرا دیوار کعبہ کو ہی پکڑ لے. گویا تم نے اللہ کو پکڑ لیا ہے. اسی لیے جو حجر اسود کے سامنے کھڑا ہوتا ہے گویا اس نے اللہ سے ملاقات کر لی. اس لیے کہ حدیث میں آتا ہے حجر اسود اللہ کا دہنا ہاتھ ہے، رائٹ ہینڈ ہے، جس نے بوسہ دے دیا، استلام کر لیا، اس نے اللہ سے ملاقات کر لی ہے. تو زبانی بھی ہو گیا اور عملی بھی ہو گیا اور اللہ کی ملاقات بھی ہو گئی. اس لیے اس آیت میں انما، لفظ انما بیان کیا. انما کا مطلب اتنے ہی لوگوں پر زکات دینا ہے، اس سے زیادہ نہیں، اور ان کے علاوہ جتنے ہیں ان کو صدقات دینا ہے. یاد رکھو سادات اور ہاشمی کو زکات دینا جائز نہیں ہے، سید پیپل اور ہاشمی پیپل، یہ نبی علیہ الصلوۃ والسلام کا خاندان ہے. سوال ہوتا ہے کہ ان کو کیوں نہیں. پہلا جواب تو یہ ہے کہ اللہ پاک نے ہی بتلا دیا نبی علیہ الصلات والسلام کو کہ اپنے خاندان اور اپنے ہاشمی خاندان کے لیے یہ زکات لینا جائز نہیں ہے، اس لیے کہ زکات مال کو پاک کرنے کے لیے ہوتا ہے. گویا اپنے مال کو پاک کرنا ہو تو زکات ادا کر دو، اب بقیہ مال کیا ہے پاک ہو جائے گا. اور سید اور ہاشمی بڑا خاندان ہوتا ہے، یہ کچرا نہیں کھاتے. لیکن سب سے بڑی حکمت ہمارے اساتذہ کرام بیان کرتے ہیں، کتابوں میں نہیں ملتی. فرمایا ہم زکات دیں، زکات دیں گے بڑے آدمی کو، بادشاہوں کو، تو ایسی صورت میں امیر المومنین کو زکات دے لے تمہارا ہے، تو ایسی صورت میں وہ سارے پیسے لے لیں گے. اس لیے کہ آج بھی ہمارے دل میں سید لوگوں کی بھی اتنی محبت ہے، ہاشمی لوگوں کی بھی اتنی محبت، اس لیے کہ نبی کا خاندان ہے رسول اللہ. تو ہم لوگ کیا کرتے، سیدوں کو تلاش کر کر کے ان کو زکاتیں دیتے ہیں، غریب لوگ ویسے ہی رہ جاتے. تو اللہ کے رسول صلی اللہ علیہ وسلم فرماتے ہیں میں امیر ہوں، میں امام الانبیاء ہوں، میں سید ہوں، میں نے اپنے خاندان کو کہہ دیا ہاشمی اور سید کو کہ تمہیں زکات نہیں لینی ہے، یہ تو حق ہے غریبوں کا، ورنہ تم کو لوگ دے جائیں گے تو غریبوں کو کیا ملے گا، اس لیے پہلے سے ہی میں نے منع کر دیا. یہ عجیب نقطہ ہے. فرمایا انما الصدقات صدقات، یہاں صدقات سے امام قرطبی فرماتے ہیں جہاں کہیں جنرل ورڈ آف صدقہ کمز، کوئی اور نفل کا ذکر وہاں نہ ہو تو اس سے واجب اور فرض زکات مراد ہوتی ہے، نفلی صدقہ مراد نہیں ہوتا۔ اس لیے یہاں پر صدقات کے لفظ سے زکات مراد ہے کہ صدقات للفقراء، کہ زکات فقیروں کے لیے ہوتی ہے۔ نمبر ایک لفظ کیا لائے، لام للفقراء، کیا مطلب اس کا؟ مالک، لام تملیک کے لیے، مالک بنانے کے لیے اس کو مالک بنانا پڑے گا۔ ابراہیم کو مجھے قرض دینا ہے، مثال قرض دینا ہے، اب میرے پاس اتنے پیسے نہیں کہ اس کا قرض ادا کر سکوں، تو کسی نے آ کر ابراہیم کو دے دیا کہ یہ فلاں کی طرف سے قرض ہے، تو تمہارا قرض زکات ادا نہیں ہوگی، یعنی زکات کے مال کو اس کو دے دیا قرض کے طور پر، زکات ادا نہیں ہوگی، اس لیے کہ پہلے اس آدمی کو آپ کو مالک بنانا پڑے گا۔ مالک نہیں بنائیں گے تو آپ کی زکات ادا نہیں ہوگی۔ مردے کے کفن کے لیے، مردہ تو مر گیا، وہ کہاں تمہارے زکات کے مال کا مالک ہوگا؟ ہاں کسی غریب کو پیسے دے دو اور وہ غریب سارے پیسے دے دے، کہا اب اس پیسے سے تم کفن خریدنا یا اس کے قبر کے لیے، تب تو تمہاری زکات ادا ہوگی۔ لیکن اگر یوں کہا یہ مردے کے کفن کے لیے ہیں، تو مردہ تو مالک ہوا نہیں تمہارے مال کا، پھر تمہاری زکات ادا ہوئی ہی نہیں اس کے کفن کے لیے۔ اسی طرح آپ نے مدرسے کو دے دیا، مدرسے کو زکات ہے، مدرسے تو دیوار کا نام ہے، تو کہا تمہارے مال کا مالک ہوا ہے، زکات ہی تمہاری ادا نہیں ہوئی۔ وہ تو مدرسے کی طرف سے کوئی آدمی وکیل بن کر آتا ہے اور وہ تمہاری زکات کو وصول کرتا ہے اور وصول کر کے لے جاتا ہے، پھر وہ مدرسے کے بچوں کو دیتا ہے، یعنی مالک بناتا ہے کہ 50 بچے میرے مدرسے میں ہیں یا 500 بچے ہیں، یہ اس میں اتنے غریب ہے، اتنے مالدار ہے، ان غریب بچوں کو بلایا جاتا ہے اور اس کو مالک بنایا جاتا ہے کہ دیکھو بھائی یہ 5,000 تمہارے ہیں، تم مدرسے میں دے دو تمہاری فیس کے لیے یا تمہارے کھانے اور رہنے کے انتظام کے لیے، تو سارے بچے ہاں کہتے ٹھیک ہے ہم اس کے مالک بن گئے، ہم واپس کرتے ہیں مدرسے میں، تو اب تمہاری زکات ادا ہوئی، ورنہ زکات ادا ہوئی نہیں جب تک تم نے ان غریب بچوں کو مالک ہی نہیں بنایا۔ بڑے باریک مسائل ہے زکات کے، اس میں للفقراء ہے۔ لام یہاں تملیک کے لیے، گویا ان مصرف کو بیان کیا جاتا ہے، افراد کو، کہ اس کو مالک بنانا پڑے گا، اگر آپ نے مالک نہیں بنایا تو آپ کی زکات ادا نہیں ہوئی، ختم، واپس ادا کرو۔ فرمایا للفقراء، فقیر اور مسکین کو دینا ہے۔ اب فقیر کس کو کہتے ہیں، مسکین کس کو کہتے ہیں؟ رسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں فقیر وہ ہے جس کے پاس کچھ نہ ہو، جس کے پاس کچھ نہ ہو، اور مسکین وہ ہے کون، جس کے پاس ضرورت کی کوئی چیز ہے، اس سے زیادہ نہیں ہے، مکان ہے، ضرورت کی چیزیں ہیں۔ جیسے حضرت معاذ ابن جبل رضی اللہ تعالی عنہ کے پاس کیا تھا، اللہ کے نبی نے 7 یا 6 چیزیں گنوائی ہیں، اس میں سب سے پہلے پہننے کے کپڑے اور گھر میں کھانے کے برتن، رہنے کے لیے مکان، اور بیوی کا ایک میٹرس، ایک بیڈ، اور شوہر کا، اور ایک مہمان کے لیے، یہ بھی ضرورت ہے، اور اس کا غلام، یہ بھی ضرورت ہے، خادم گنوایا۔ پھر اسی طرح اس کے پاس کھیتی میں کام کرنے کی ضروریات کے سامان، یہ سب ضروریات ہے، اور ایک سواری، گھوڑا ہو یا اونٹ ہو یا گاڑی ہے، یہ ضرورت ہے۔ تو میرا مکان میری ضرورت ہے، میری گاڑی میری ضرورت، اس پر زکات نہیں، وہ تو ضرورت ہے۔ کپڑے میرے پاس ہیں، میری ضرورت ہے، پہنتا ہوں۔ اس طرح جو بیڈ وغیرہ ہے، ضرورت ہے، کچن کے برتن ہے، ضرورت ہے، کھیت میں کام کرتا ہے تو کھیتی کے آلات جو ہے، ضرورت ہے۔ حضرت معاذ کے بارے میں یہودیوں نے کہا اس کے پاس مال ہے، اللہ نے فرمایا اس کے پاس ضرورت سے زیادہ، یہ ضرورت ہے، اگر اس سے زیادہ ہوتا تو میں نیلام کروا دیتا، نہیں ہے۔ تو جس کے پاس ضرورت کا سامان، ایک دن کھانے کا وغیرہ، اسے زیادہ نہ ہو، اس کو کہتے ہیں مسکین، اور وہ کسی کے سامنے مانگتے نہیں ہے۔ او مسکین ذا متربہ، ضرورت سے زیادہ بھی نہیں، اور کسی کے سامنے ہاتھ بھی نہیں پھیلاتے. فقیر تو ہاتھ پھیلاتے ہیں، لیکن مسکین، اس کے بارے میں قرآن میں پانچویں سپارے میں فرمایا، وہ کسی کے سامنے الحافا لپک لپک کر نہیں مانگتے، جو مل گیا کھاتے ہیں، گزارا کرتے ہیں، کسی کے سامنے ذکر نہیں کرتے، اس کو کہتے ہیں مسکین. اس کو بھی دینا چاہیے زکات، فقیر ہے. اب یاد رکھو، آج کل اگر کوئی ایسی تنظیم ہو جاتی جیسے ہماری امی ویلفیئر ہے یا اور کوئی تنظیم ہے، اس میں اپنی زکات ہم جمع کروا دیتے ہیں اور وہ لوگ زکات کو ضرورت کی جگہ پر استعمال کرتے ہیں، ان کو فوری طور پر زکات استعمال کرنی چاہیے. اگر وہ استعمال نہ کریں، جب تک استعمال نہ ہو تمہاری زکات ادا نہیں ہوئی. بات سمجھ میں آ رہی ہے؟ اب جو لوگ مال لے جاتا ہے تمہارے پاس سے زکات کے، اور اس کے مستحق ہے، اس کو نہیں پہنچایا، جو غریب ہے اس نے ان زکات کے مال سے بلڈنگ خرید لی، ابھی تو مالک بنا ہی نہیں، اس سے پہلے کیسے تم بلڈنگ کرو گے زکات کے پیسے سے؟ تمہاری زکات ادا نہیں ہوئی. بہت امپورٹنٹ مسائل ہے، میں چاہیے کہ اس کی تحقیق کرے. بھئی یہ زکات صدقات چل جائیں گے جب بھی، لیکن جب تک وہ زکات ادا نہیں ہوتی غریبوں پر تمہاری زکات ہی نہیں ادا ہوئی. اس لیے علماء فرماتے ہیں، اگر تم نے کسی کو اتنا مال دے دیا کہ اس پر خود زکات واجب ہو گئی، جیسے کسی کو 1,00,000 روپے دے دیا آپ نے اور 1,00,000 پر زکات واجب ہو جاتی ہے، فرمایا بعض صورتوں میں وہ، یہ مکروہ ہے لیکن بعض صورتوں میں وہ ختم ہو جاتا ہے، جیسے آج کل ہوتا ہے 1,00,000 میں کسی کا مکان نہیں بنتا ہے، مکان نہیں بنتا، مشکل سے 3-4 لاکھ ہو جائے تو اس کا مکان بنتا ہے، 2-3 روم والا. ایسی صورت میں اگر آپ نے اس کی ضرورت کو سامنے رکھ کر اس کو 3,00,000 روپے دے دیے جو آپ کے پاس زکات کے تھے، وہ مستحق تھا اس کا، تو ایسی صورت میں مکرو بھی نہیں رہا، زکات تمہاری ادا ہو گئی. ایک تو ایسا ہے کہ 2,00,000 روپیہ آپ کے پاس ہے، آپ نے 200 آدمی کو دے دیے، 1,000 1,000 یا جو بھی ہو، یہ بھی صحیح طریقہ. لیکن زیادہ اچھا طریقہ یہ ہے کہ آپ نے کسی کو جو ضرورت ہے اس کو اتنا دے دیا کہ اس کی ضرورت ہی پوری ہو گئی، وہ اب آدمی اطمینان سے کما رہا ہے کہ ضرور. یا کسی کے لیے آپ نے کوئی رکشہ خرید لی یا کوئی چیز خرید لیا، بھائی اس کے سے کماؤ، اپنے بچے کو کھلاؤ، جائز، آپ کی زکات ادا ہو جائے گی. اس لیے کہ اس کے پاس کوئی ایسی چیز نہیں جو اپنے بچوں کو اور گھر والوں کو کھلائے. مسکین، مکان تو ہے اس کے پاس لیکن کمانے کے لیے کوئی ایسا آلہ نہیں. یاد رکھو، بہت سارے لوگوں کو عادت ہو جاتی ہے زکات لینے کی، وہ توانا ہے، تندرست ہے، کام کر سکتے ہیں. نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، ان لوگوں کے لیے سوال کرنا حرام ہے جو ایسے لوگ سوال کرتے ہیں جو کام کی طاقت رکھتے ہیں پھر بھی سوال کرتے ہیں، تو ایسی صورت میں قیامت کے دن ان کے چیخ، یعنی یہاں چہرے پر گوشت نہیں ہوگا، ہڈی نظر آئے گی. یہ بھی ایک صورت. تو فرمایا للفقراء والمساکین، جو لپک لپک کر نہیں مانگتے تو تلاش کر کے دینا چاہیے کہ ان کو ضرورت ہے، ضرورت ہے، ان کو تلاش کر کے آپ ادا کرو. والعاملین علیہا، اب آگے بہت لمبی تفسیر ہے، والعاملین سے مراد وہ لوگ جو زکات کو وصول کرنے کے لیے رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں، ابو بکر، عمر، عثمان رضی اللہ کے زمانے میں امیر المومنین کی طرف سے was chosen to go and get زکات، تو ان لوگوں کو زکات کے پیسے میں سے ویجس دینا ہے. تو اب سوال ہوتا ہے کہ زکات کے پیسے میں، تو یہ تو غریبوں کا حق ہے، آپ نے کیسے ویجز کے طور پر اس مالدار کو دے دیا جس نے اپنا ٹائم لگایا زکات کو لینے میں لوگوں سے بیت المال کے لیے، تو جائز نہیں ہے؟ یہ ایک سوال ہوتا ہے. دوسرا سوال یہ ہے کہ مدرسے والوں کی طرف سے آج کل جو علماء کلیکشن کے لیے آتے ہیں اور ان کو جو ویجز دیا جاتا ہے، اگر زکات کے پیسے میں سے دیا گیا تو یہ تو جائز نہیں ہے. کیا مسائل مسائل ہوں گے، یہ سارے سوالات ہیں. انشاءاللہ اس کے سوالات کے جواب آپ نیکسٹ ویک رکھتے ہیں انشاءاللہ، اس لیے کہ تفصیل ہے. اللہ پاک ہم سب کو جو بات کہی گئی اس پر عمل کی توفیق عطا فرمائے. وآخر دعوانا ان الحمدللہ رب العالمین، اللہم صلی علی سیدنا مولانا محمد النبی الامی وآلہ وبارک وسلم تسلیما. یا ارحم الراحمین، یا ذل جلال والاکرام، یا اکرم الاکرمین، یا اللہ. اے اللہ ہم سب کے گناہوں کو معاف فرما، اے اللہ خطاہوں کو معاف فرما، اے اللہ رحم فرما، کرم فرما، اے اللہ پریشانیوں کو دور فرما، اے اللہ مشکلوں کو آسان فرما. اے رحیم کریم آقا، اے رحیم کریم آقا، ہمیں قرآن اور پیارے حبیب صلی اللہ علیہ وسلم کی سنتوں اور حکموں کے مطابق زندگی گزارنے کی توفیق عطا فرما، تیرے احکام کو پورا ادا کرنے کی توفیق عطا فرما. اے اللہ علماء اور صلحاء اور نیک لوگوں کی مجلس میں بیٹھ کر دین اور علم دین کو حاصل کرنے کی توفیق عطا فرما. اے اللہ یہ لوگ قرآن کی تفسیر کو سیکھنے کے لیے بیٹھے ہوئے ہیں، تو نے مجھے استعمال کیا کہنے کے لیے. اے اللہ مجھے بھی اور سننے والوں کو بھی اور جہاں جہاں تک آوازیں جا رہی ہے، اے اللہ سب کو عمل کی توفیق عطا فرما، اخلاص نصیب فرما. اے اللہ یہ قرآن کا درس ہوتا ہے اور جہاں تیرا قرآن پڑھا جاتا ہے، سمجھایا جاتا ہے، سمجھا جاتا ہے، وہاں تیری خصوصی رحمتیں اترتی ہے. اے اللہ ان رحمتوں میں ہمیں ڈھانپ لے، اے اللہ ہمیں رحمتوں میں ڈھانپ لے اور ہماری مغفرت فرما دے. اللہ ہماری گھریلو پریشانیوں دور فرما، مشکلوں کو آسان فرما، ہماری اولادوں کو نیک بنا دے، ایک بنا دے، آنکھوں کی ٹھنڈک بنا دے. اے اللہ آج کے ماحول کے اعتبار سے ہماری اولاد دین سے دور جا رہی ہے، اللہ ہماری اولادوں کو اے اللہ دین پر چلنے والے بنا دے، دین کے احکام پر عمل کرنے والے بنا دے. تیرا خوف نصیب فرما، تیرا خوف نصیب فرما، رسول اللہ صلی اللہ علیہ وسلم کی سچی محبت نصیب فرما، ان کے طریقے پر ہمیں چلنے کی توفیق عطا فرما. اے اللہ مرتے دم تک ہمیں، ہماری اولاد کو، ساری امت کو ایمان پر قائم دائم رکھنا. جب موت آئے تو ہماری زبان پر کلمہ لا الہ الا اللہ محمد رسول اللہ ہو. ہر ایک کو اپنے اپنے وقت پر اے اللہ خاتمہ بالخیر نصیب فرما. اے اللہ ہماری اولادوں کو عالم دین بنا، دین کے دائی بنا، مخلص بنا. ہمیں حلال روزی نصیب فرما، حلال روزی نصیب فرما. اے اللہ جن پر زکوٰۃ واجب ہے، زکوٰۃ کے فرض کو ادا کرنے کی توفیق عطا فرما. حرام مال سے، کھانے پینے سے، اے اللہ کسی کے مال لینے سے، کسی کی زمین لینے سے، اے اللہ حرام کی پراپرٹی لینے سے، اللہ ہماری اور ہمارے اعلی اولاد کی حفاظت فرما، ساری امت کی حفاظت فرما. اے اللہ فلسطین کے مسلمانوں پر رحم فرما، اے اللہ شام اور عراق کے مسلمانوں پر رحم فرما، اے اللہ ایجپٹ اور جہاں جہاں مسلمان بے قصور جیلوں میں سڑ رہے ہیں، اے اللہ پریشان حال ہے، اے اللہ ان کی رہائی نصیب فرما، ان کو چھٹکارا نصیب فرما، ان کے لیے آسانی کی صورتیں پیدا فرما. اے اللہ بے ایمانوں سے اللہ ایمان والوں کی حفاظت فرما. اے اللہ جو مانگا عطا فرما، نہ مانگ سکے اپنے فضل و کرم سے عطا فرما. وصلی اللہ تعالی علی خیر خلق سیدنا محمد و آل سیدنا محمد.